यौनिक तथा लैङ्गिक अल्पसंख्यकको अधिकारका विषयमा कलाकारहरू के भन्छन्?
लेस्बियन या ट्रान्सजेन्डर भन्ने बित्तिकै मान्छेको दिमागमा सबभन्दा पहिला कुरा के आउँछ भने सेक्सुअल एक्टिभिटी आउँछ।
जुन तरिकाले बाँच्न चाहेको जुन अधिकार छ त्यही अधिकार उसको पनि हो।
तेस्रो रिङ्गीलाई पनि बराबर एउटा अधिकार छ कि उनीहरूले पनि एउटा आदर पाओस्।
कुनै पनि कुरा सुरुवात गर्दा चाहिँ साह्रै गाह्रो हुन्छ। हेर्नुहोस्,
आफ्नो मनी सन्तानमा हुन्छन् तर त्यसमा हे दिसले कहिले हेर्नुहुन्न।
हामीले सक्छौँ भने यसलाई एकदम माया गरेर सपोर्ट गरौँ।
खुलेर बाँच्नुपर्छ आफ्नो जे अस्तित्व हो त्यसमा।
साथमा पूर्व सभासद सुनिल बाबु पन्त।
मानव अधिकारको एउटा विषय तर आधारभूत हक अधिकारबाट समेत वञ्चित रहेको।
के यी कलाकारहरूले भने जस्तै तपाईँले समलिङ्गी तेस्रो लिङ्गलाई समान नजरले हेर्नु भएको छैन भने किन?
हामी सबै भिन्न, हामी सबै समान, यो हो कार्यक्रम पहिचान। कार्यक्रम पहिचान समलिङ्गी तेस्रो लिङ्गीको अधिकार प्राप्तिको अभियान हो।
सुनिएका कतिपय कुरा सधैँ सत्य नहुन पनि सक्छन्, देखिएका तर ननियालिएका अपत्यारिएका कुराहरू भने सत्य पनि हुन सक्छन्। नमस्कार, हामी सबै भिन्न, हामी सबै समान, यो हो कार्यक्रम पहिचान। तपाईँलाई स्वागत छ, म नरेश फुयाल। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकारका आवाज उठाउने कार्यक्रम पहिचान तपाईँ रेडियो थाहा संसार नेटवर्क काठमाडौँ, रेडियो तरङ्ग पोखरा, रेडियो पूर्वेली आवाज विराटनगर, रेडियो मकनपुर हेटौँडा, रेडियो शुक्लफाटा एफएम कञ्चनपुर, रेडियो कृष्णसार एफएम बाँके, रेडियो रारामुगु र प्राइम एफएम बनेपाबाट सुन्न सक्नुहुन्छ। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय समलिङ्गी तेस्रो लैङ्गिकको अधिकारका विषयमा तरङ्ग कुराकानी गर्ने कार्यक्रम पहिचानको आजको अङ्कमा हामी सुदूरपश्चिमबाट पहिचान सहकर्मी राज चौधरीले तेस्रो लिङ्गी अधिकार कर्मी विवेक सिंहसँग गर्नुभएको कुराकानी र एक सर्वसाधारण नागरिकसँग समलिङ्गी तेस्रो लिङ्गीको अधिकारका विषयमा केन्द्रित रहेर गरिएको कुराकानी सुन्नेछौँ। सुरुमा लागौँ समलिङ्गी तेस्रो लिङ्गीलाई आम सर्वसाधारण नागरिकले कसरी बुझिरहेका छन् भन्ने विषयमा केन्द्रित रहेर पहिचान सहकर्मी अम्बिका दाहालले गर्नुभएको कुराकानी सुन्नतर्फ।
मेरो नाम चाहिँ सोनिका गिरी, घर चाहिँ इलाम।
हजुर, अहिले चाहिँ काठमाडौँमा हुनुहुन्छ, तपाईँ के गर्नुहुन्छ?
अहिले म सानोतिनै एउटा प्रोजेक्टमा जब गर्छु।
हजुर, इलामबाट काठमाडौँ आउनु भएको चाहिँ कति भयो? यहाँ
काठमाडौँ आएको त्यस्तै 20 वर्ष भइसक्यो।
हजुर, धेरै अगाडिदेखि काठमाडौँ बसिरहनु भएको छ, काम पनि गर्नुहुन्छ, होइन? तपाईँ समाजमै बस्नुहुन्छ, जुन समाजमा तपाईँ बस्नुहुन्छ त्यही समाजमा चाहिँ तेस्रो लिङ्गी समलिङ्गी प्रकृतिका मानिसहरूको पनि बसोबास हुन्छ, उहाँलाई कसरी बुझ्नु भएको छ यहाँले अथवा कस्तो लाग्छ यहाँलाई उहाँहरूको?
अब मेरो सोचाइमा चाहिँ तेस्रो लिङ्गी भनेको पनि समान हामी जस्तो, उहाँहरू पनि त्यस्तै नै जस्तो लाग्छ, होइन? उहाँहरूको चाहिँ अब कस्तो भने एउटा प्राकृतिक देन हो कि अब त्यो पछि भए पनि आउने हो, त्यो चाहिँ अब एक्चुअलमा थाहा छैन, होइन? तर पनि एकदम सामान्य मानिसहरू सरह नै लाग्छ मलाई चाहिँ उहाँहरू पनि।
सामान्य महिला पुरुष जस्तै लाग्छ यहाँलाई चाहिँ?
हो, सामान्य महिला पुरुषहरू जस्तै लाग्छ। सरकारले, राज्यले अथवा जो सर्वसाधारण पनि उहाँहरूलाई चाहिँ त्यस्तो नराम्रो भेदभावको हिसाबले भन्दाखेरि पनि सबैलाई समान दृष्टिले हेर्नपर्छ। उहाँहरूको उहाँहरूले पाउने अधिकारहरू हुन्छ नि, त्यसबाट पनि अब वञ्चित गराउनु हुँदैन उहाँहरूलाई पनि, किनभने उहाँहरू पनि नेपालकै नागरिक हो, होइन? नेपालीकै छोराछोरीहरू हो, जस्तै अब सरकारकै मान्छेहरूको छोराछोरी जस्तो सर्वसाधारणको छोराछोरी उहाँहरू हो। त्यो कारणले चाहिँ अब समान रूपले हेरिनुपर्छ मेरो नजरमा।
हजुर, तपाईँ स्वयं त समान रूपले हेरिनुपर्छ, समुदायलाई विभेद गर्नु हुँदैन भन्नुहुन्छ, तर समाज चाहिँ महिला र पुरुषले मात्र भरिएको समाज भन्ने किसिमको समाजका मानिसहरूको धारणा छैन, अझै पनि समाजले अलिकति फरक व्यवहारहरू गरिरहेको हामी पाउँछौँ, यसमा चाहिँ तपाईँ के भन्नुहुन्छ? समाजले व्यवहार कस्तो गरिरहेको छ जस्तो लाग्छ यहाँलाई?
समाजले त समाजको हेर्ने दृष्टिकोण उहाँहरूको अब एजुकेसनको कमीले हो कि, तर भेदभाव नै छ उहाँहरूमाथि, तर त्यस्तो गरिनु हुँदैन किनभने उहाँहरू पनि नेपालको नागरिक हो, होइन? सबैले पाउने अधिकार उहाँहरूले पनि पाउनुपर्छ, राज्यले पनि दिनुपर्छ उहाँहरूलाई नागरिकताहरू दिइँदैन भनेको पनि सुन्छु म तर त्यो कतिसम्म हो मलाई थाहा छैन होइन जहाँसम्म होला भएकै कुरा होला तर त्यो पनि उहाँहरूलाई दिइनुपर्छ किनभने उहाँहरू नेपालको नागरिक हो जस्तै अब सरकारी कामतिर हुन्छ जबतिर एप्लाई गर्नुहुन्छ जस्तै मैले सुने एकचोटि एकजनाले एप्लाई गरेको उहाँकै रिटर्न ब्याक गऱ्यो अरे क्या त्यस्तो गर्नु हुँदैन उहाँहरूले पनि त काम गरिखाने अधिकार छ नि त नेपालमा नेपालमा नपाए कहाँ जानु
पक्कै पनि जस्तै अब राज्यका विभिन्न निकायहरूमा चाहिँ जागिरकै क्षेत्रमा कुरा गर्ने हो भने पनि कोटाहरू खुलिरहेको हुन्छ होइन तपाईँले टेलिभिजनबाट हामी जनता भन्ने कार्यक्रम हेर्नुभएको थियो होला त्यसमा चाहिँ उहाँको एउटा तेस्रो लिङ्गी ज्योति थापा हुनुहुन्थ्यो उहाँले चाहिँ त्यो जागिरको लागि फर्म दिँदा लोकसेवा आयोगको लागि फर्म दिने बेलामा चाहिँ उहाँको रिटर्न गरियो भन्ने कुरा जुन उहाँले नै भन्नुभएको थियो त्योबाट पनि तपाईँले बुझ्नुभयो जस्तो लाग्यो हामीलाई होइन यस्तो किसिमको समस्याहरू भइरहेको छ जस्तै अब प्रतिस्पर्धा गर्नको लागि कोही पढेको हुनुहुन्छ तेस्रो लिङ्गी भए पनि होइन कतिलाई विद्यालयबाट फर्कुयार गरेकै कारण पढ्न पाउनु भएको छैन कतिले आफ्नो पढाइलाई पुरा गर्नुभएको छ र जागिरको लागि रोजगारीको लागि यस्तो एप्लाई गर्दाखेरि चाहिँ त्यो चाहिँ वास्ता नगरिदिने तेस्रो लिङ्गी भएकै आधारमा अलि व्यवस्था गरिएको हो कि त्यो पनि भइरहेछ होइन यस्तो चाहिँ किन गर्छ जस्तो लाग्छ सम्बन्धित निकाय जिम्मेवार निकाय भन्छौँ हामी होइन जहाँ चाहिँ सबै लिङ्गका मानिसहरूलाई महिला पुरुष तेस्रो लिङ्गी आदिवासी जनजाति सबैलाई सम्मान गरिनुपर्छ भनिन्छ त्यहाँ चाहिँ होइन त्यो समान व्यवहारहरू चाहिँ माथिल्लो निकायहरूबाटै हुन नसकेको कारण चाहिँ के हो जस्तो लाग्छ यहाँलाई
त्यो चाहिँ अब उहाँहरूले पनि पहिला आफ्नो घर परिवारबाट सायद उहाँहरूले पनि त्यस्तै सिक्नु भएको थियो होला होइन तर त्यस्तो गर्नु हुँदैन थियो तर गरिराखिएको छ त्यो जबहरूमा पनि त्यस्तै हजुरले अहिले भन्नुभयो जस्तै मैले पनि जनता टेलिभिजनबाटै होला सायद हेरेँ मैले होइन त्यो एप्लाई गरेको फिर्ता आएर भन्दाखेरि दुःख लाग्यो त्यस्तो हुनु हुँदैन किनभने उनीहरूको पनि समान हक अधिकार छ पाउनुपर्छ अनि नेपालमा नपाए कहाँ जाने होइन मेरो विचारमा चाहिँ त्यही हो अनि स्कुलतिर पनि अब स्कुलतिर जाँदाखेरि पनि उनीहरू अब तिमीहरू त यस्तो मान्छे उस्तो मान्छे भनिदिन्छन् अरे उनीहरूलाई होइन त्यसो भन्दाखेरि स्कुलमा पनि त अब सरम हुन्छ नि त केटाकेटीहरूलाई त होइन म त यस्तो पो रहेछु त त्यो त एउटा प्राकृतिकको देन हो भन्ने कुरा उनीहरूले बुझिदिँदैन होइन ठुलो मान्छेले नै त्यस्तो भनेर त अब जस्तो सरकारले नै त्यसो भनिसकेपछि स्कुलमा पनि त साथीहरू भने त केटाकेटीहरू भने त एउटा पढ्दै गरेको मान्छेहरूलाई त त्यस्तो नकारात्मक कुराहरू दिमागमा भरिनु हुँदैन थियो होइन माथिबाटै प्यारेन्ट्सहरूले अब सिकाउँदै त्यस्तै गएर त त्यस्तो भयो नि त्यो पनि गरिनु हुँदैन भन्छु म स्कुलदेखि नै उनीहरूलाई पढ्न पनि त्यस्तो एकदम नकारात्मक असर पर्छ क्या उनीहरूको दिमागमा यस्तै कुरा पनि
विद्यालयहरूमा चाहिँ व्यवस्था कस्तो हुनुपर्छ होला जस्तै अब मतलब तेस्रो लिङ्गी समलिङ्गको लागि छुट्टै नियमहरू ल्याइदिनु भन्दा पनि अब छुट्टै नियमहरू ल्याउन चाहिँ केही समय नै लाग्छ होला होइन त्यो समय आउने जेलसम्म चाहिँ उनीहरूले पढ्न वञ्चित हुनुपर्ने अवस्था हुनसक्छ त्यो नियम छुट्टै ल्याउनु भन्दा पनि भैरवको नियमहरूलाई चाहिँ कसरी मिलाएर चाहिँ समान व्यवहार गर्न सकिन्छ जस्तो लाग्छ यहाँलाई विद्यालयमा
अब विद्यालयमै अब छुट्टै क्लासहरू लिन चाहिँ अब इम्पोसिबल असम्भवै होला जस्तो लाग्छ होइन तर उहाँहरू जति पनि गाउँमा समाजमा अब अथवा नेपालभर कहाँ कहाँ हुनुहुन्छ होइन जहाँको पनि त अब एउटा गाउँकै भयो नि एउटा प्रतिनिधित्व गर्ने मानिसहरू त हुन्छन् नि त तर तिनीहरूलाई अब यस्तो मानिसहरू समेटेर होइन एक ठाउँ कहीँ राखेर जस्तै अब अहिले ब्लु डायमन्डले सबैलाई जबहरू दिने आफ्नो योग्यता क्षमता अनुसार होइन केही न केही गराइरहेछ नि त्यस्तै गरेर यो एजुकेसनको क्षेत्रमा पनि त्यसरी नै उनीहरूलाई चाहिँ एक ठाउँ भेला गरेर होइन अब स्कुलतिर उनीहरूलाई डोमिनेट भइराखेको महसुस भएको खण्डमा एक ठाउँ भेला गरेर चाहिँ उनीहरूको छुट्टै एउटा स्कुल कलेजहरू सरकारले व्यवस्था गरिदिएदेखि चाहिँ एकदमै राम्रो हुन्थ्यो होला उनीहरूलाई जस्तो लाग्छ
हजुर पक्कै पनि तपाईँले भने जस्तै विद्यालयमा अलिकति फरक हुने व्यवहार फरक हुने बित्तिकै उनीहरू विद्यालय जानै मान्दैनन् त्यो त उनीहरूलाई नै अप्ठ्यारो भइरहेको हुन्छ होइन त्यो नियमहरू नहुनाले गर्दा नबुझेर कतिले बुझेर अथवा टिचरहरूले नबुझेरै पनि हुनसक्छ फरक व्यवहार गरिरहेको होइन त्यो व्यवहारहरू भइरहेछ त्यसले गर्दा पढाइलाई निरन्तरता दिन गाह्रो भइरहेछ तपाईँले भने जस्तै नियमहरू छुट्टै भन्दा पनि सहज हुने गरी चाहिँ उहाँहरूलाई पढाउन सक्यो भने पक्कै पनि अगाडि बढ्न सक्थे होला जस्तै विद्यालयमा टिचरहरूले अथवा विद्यालयका पाठ्य पुस्तकहरूमा चाहिँ यो समुदायका कुराहरू राखिँदा कतिको फाइदा होला अथवा राखिँदा बुझाउन कतिको सजिलो हुन्छ होला विद्यालयमा नै तेस्रो लिङ्गीहरू हुने हुँदा अथवा किशोर अवस्थामा पुगेपछि चाहिँ उहाँहरू आफ्नो पहिचान खुलाउन थाल्नुहुन्छ मतलब परिवर्तन जुन शारीरिक परिवर्तनहरू छ त्यति बेला मात्रै उहाँहरूको थाहा हुन्छ जस्तै अब छोरा जन्मिनु भएको छ भने उहाँ चाहिँ छोराकै रूपमा बढ्नुपर्ने हुर्किनुपर्ने अब 13-14 वर्षको अथवा टिन एजमा जब पुगिसकेपछि उहाँहरू अब केटाको जस्तो स्वरूपमा नहुर्किएर केटीको जस्तो शारीरिक परिवर्तनहरू देखिन पनि थाल्छ त्यहीँबाट थाहा हुन्छ जब उनीहरू विद्यालय पढिरह हुन्छन् होइन त्यति बेला चाहिँ अब एउटा नर्मल छोरा मान्छे विद्यालय आइरहेको अलिकति व्यवहार परिवर्तन, छोरीको जस्तो व्यवहार, छोरीको जस्तो कपडा लाउन खोज्ने, अनि छोरीको केटी मान्छेहरूसँग चाहिँ धेरै साथी बनेर बस्न खोज्ने, त्यसो हुँदाखेरि चाहिँ विद्यालयले त्यसलाई चाहिँ यो विकृति हो भनेर विद्यालयबाटै निकालिदिएको, त्यस्ता बच्चाहरूलाई, त्यस्ता विद्यार्थीहरूलाई निकालिदिएका उदाहरणहरू पनि छन्। अब यसलाई बुझाउनको लागि चाहिँ के आवश्यक छ? पाठ्यपुस्तकमा यो समुदायका कुराहरू राखिनुपर्छ कि अथवा टिचरहरूलाई नै यो विषयमा जानकारी दिन आवश्यक छ होला? यहाँलाई चाहिँ कस्तो लाग्छ यो विषयमा?
टिचरहरूलाई नै जानकारी दिन आवश्यक भन्दाखेरि पनि यो कुराहरू चाहिँ पाठ्यपुस्तकमा समेटिनै पर्छ, होइन? पाठ्यपुस्तकमा समेटिसकेपछि सबै विद्यार्थीहरूले नै यस्तो पनि हुँदो रहेछ नि त, यस्तो पनि हुँदो रहेछ भन्ने कुरा उनीहरूले बुझ्दै जान्छन्, होइन? अनि त्यसपछि जुन तेस्रो लिङ्गीहरूलाई पनि त्यो विद्यालयमा चाहिँ अब हेलाको दृष्टिकोणले भन्दाखेरि पनि अब हामी जस्तै हो उनीहरू पनि भन्ने कुराहरू चाहिँ बच्चाहरूलाई पाठ्यपुस्तकमै समेटिसकेपछि त्यहाँनिर अब कुनै त्यस्तै ओरिएन्टेसनहरू दिएर, होइन, क्लासहरू दिएर टिचरहरूलाई पनि यो बारेमा चाहिँ आफ्नो स्टुडेन्टहरूलाई चाहिँ यस्तो यस्तो गरेर बुझाउनुपर्छ, यिनीहरूलाई चाहिँ भेदभाव गर्नु हुँदैन भन्ने हिसाबले चाहिँ बेसिक सानो क्लासदेखि नै पाठ्यपुस्तकमा समेटिएदेखि चाहिँ नेपालमा यति ठुलो अब जस्तै अहिले कतिजना त्यो भूमिकाजीहरू, होइन, म कतिजना त चिन्छु पनि, भूमिकाजी भयो, अर्को को हुनुहुन्छ किनभने उहाँहरू भावनाजी हुनुहुन्छ, होइन, धेरैजना मैले यहाँ युएनमा पनि पहिला जब गर्थेँ त्यही भएर युएन एड्समा उहाँहरू ब्लु डायमन्डकोहरू आएर ग्रुपै आउनुहुन्थ्यो कि, धेरैजना म चिन्थेँ तर अहिले म चिन्दिनँ, होइन, त्यति साह्रै, तर पनि टेलिभिजनमा देख्छु उहाँहरू अब एकदम एजुकेटेड हुनुहुन्छ, होइन, तर पनि भने जस्तो त्यो भइरहेको छैन नि त उहाँहरूलाई जे सोच्नु भएको छ त्यो, अनि उहाँहरूको पनि यस्तैको कमीले गर्दाखेरि त कोही अब कस्तो काममा लागेर हिँडिराख्नु परेको छ, होइन, उहाँहरूको बाध्यता हो यो सबै, यो कुराहरू चाहिँ पाठ्यपुस्तकमा समेटिनु अत्यन्त जरुरी सानो क्लासदेखि नै, किनभने सबैको नलेजमा यो चाहिँ यस्तो रहेछ भन्ने कुराहरू बुझेर जान्छन् नि त। एक्कासी कुनै पनि कुराहरू आउँदाखेरि त ओहो त्यो त त्यस्तो नै रहेछ, एकदम विकृति नै रहेछ भन्ने कुरा त परिहाल्छ नि दिमागमा, होइन, हाम्रै पर्छ भनेपछि बच्चाहरूको त नपर्ने कुरा आएन, त्यो भएर यस्तो कुराहरू चाहिँ पाठ्यपुस्तकमा समेटिनु चाहिँ अत्यन्त जरुरी लाग्छ मलाई।
तपाईँले भने जस्तै क्षमता हुँदाहुँदै पनि आफू चाहिँ कोही अवसरबाट वञ्चित भइरहेको पनि अवस्था छ त्यस्तो लिङ्गी समलिङ्गीहरू, होइन, त्यो किसिमको व्यवस्थाहरू विद्यालयमा गरियो भने, पाठ्यपुस्तकमा राखियो भने, हुन त अहिले अब राखिएको छ सात आठमा थोरै राखिएको छ, होइन, तर थोरै राखिएको छ त्यसले चाहिँ त्यस्तो लिङ्गी भनेको के हो, समलिङ्गी भनेको के हो मात्रै बुझ्न सकिन्छ त्यहाँबाट, होइन, जस्तै अब तेस्रो लिङ्गी प्रकृतिका मानिसहरूको व्यवहार कस्तो हुन्छ, उनीहरूलाई चाहिँ कस्तो किसिमको वातावरण सहज हुन्छ, उनीहरूले चाहिँ कस्तो चाहन्छन् भन्ने कुराहरू चाहिँ जो खुलस्त रूपमा बुझ्न चाहन्छन् विद्यार्थीहरूले, त्यसरी खुलस्त रूपमा धेरै राखिएको छैन, सहज रूपमा राख्न सक्यो भनेदेखि विद्यालयमा फरक व्यवहार पनि कम हुन्थ्यो होला, हुने व्यवहारहरू पनि, होइन,
यो यस्तो पाठ्यपुस्तकमा समेटेदेखि यस्तो फरक व्यवहार यिनीहरू भने त यस्तो गरेर यस्तो रहेछ भनेर घृणा गर्ने वातावरण चाहिँ कम भएर जान्थ्यो पाठ्यपुस्तकमा, यस्तो अलिक बुझ्ने गरेर अलिकति थोरै मात्रै समेट्नुभन्दा पनि विस्तृत रूपमा बुझ्ने गरेर, होइन, बच्चाहरूले बुझ्ने गरेर, अब प्यारेन्ट्सहरू एजुकेटेड हुँदैनन् बच्चाहरूलाई अब सुरुमा स्कुलतिर लगाएर, उनीहरूले घरको प्यारेन्ट्सहरूलाई शुद्ध यो भने त यस्तो रहेछ भने बुझाउन सक्छ नि त, किनकि स्कुलमा नै त्यस्तो राम्रोसँगले त्यो कोर्समै भइदिएदेखि जस्तो लाग्छ मलाई चाहिँ।
तपाईँले त अब तेस्रो लिङ्गी समलिङ्गीलाई देख्नु भएकै छ नजिकबाट, होइन, कस्तो लाग्छ यहाँलाई चाहिँ उहाँहरूको अब जस्तै देख्दाखेरि महिला र पुरुष तपाईँको धेरै साथीहरू थियो होला आफन्तहरू, होइन, अब जस्तै उहाँलाई देख्दाखेरि चाहिँ महिला र पुरुष विपरीत लिङ्गीहरूभन्दा तेस्रो लिङ्गी समलिङ्गीहरू कतिको फरक हुनुहुन्छ?
मैले देख्दाखेरि चाहिँ तेस्रो लिङ्गीहरू फरक चाहिँ उहाँहरू अलिकति फरक चाहिँ फरक त नै देखिनुहुन्छ हेर्दामा चाहिँ, होइन, तर अब हामीले चाहिँ चिन्छौँ त्यो किनभने व्यक्ति चिनेको भएर, होइन, चिन्छौँ, तर झट्टै हेर्दा त चिनिँदैन, तर उनीहरूको बोल्ने स्टाइलहरू हुन्छ नि त्यस्तो, अब लवाईबाट लवाई खवाई भन्दाखेरि त अब त्यस्तो देखिँदैन, अहिले त सबैजनाले त्यस्तै नै हो, होइन, तर बोल्ने स्टाइलहरू उनीहरूको अलिकति फरक हुन्छ।
तपाईँ इलामबाट काठमाडौँ आउनुभएको, होइन, इलाममा रहँदा चाहिँ तपाईँले यस्तो प्रकृतिको समुदायहरू अथवा यस्तो प्रकृतिका मानिसहरूको विषयमा केही कुरा जान्नुभएको थियो कि थिएन, अथवा तपाईँले काठमाडौँ आएपछि मात्रै यो विषयलाई, यो समुदायलाई देखेर मात्रै अलिअलि बुझ्नु भएको कि पहिला तपाईँ इलाम हुँदाखेरि नै त्यस्तो प्रकृतिको मानिसहरूको विषय विषयमा चाहिँ केही तपाईँलाई नलेज थियो अथवा देख्नु भएको थियो?
इलाम हुँदाखेरि मैले सुन्नु चाहिँ सुनेको यस्तो हुन्छ भनेर होइन, त्यो देख्ने अवसर चाहिँ मिलेको थिएन। हुन त उनीहरू आफ्नै हाम्रै नेपाली दाजुभाइ दिदीबहिनीकै छोराछोरीहरू हुन् होइन, तर पनि यस्तो हुन्छ अरे, तर अर्कै शब्दले बोल्थ्यो त्यो बेलामा होइन, यस्तो हुन्छ अरे भनेको मात्रै सुनेको, तर यहाँ आएर चाहिँ प्रत्यक्ष देखे पनि अन्त उहाँहरू चाहिँ अब बुझे पनि भनौँ न बुझे पनि अन्त उहाँहरू चाहिँ एकदम हामी जस्तै नै हो जस्तो लाग्छ मलाई चाहिँ, मेरो नजरमा चाहिँ उहाँहरूको एउटा त्यो शारीरिक के भन्नु त्यो अब आफसे आफै त्यो आफै बढ्दाखेरि बच्चैमा त त्यस्तो नहुँदो रहेछ नि त। मैले पनि कोही बच्चाहरू देखेँ के, यस्तो सानो क्लासको बच्चाहरू, पहिला छोरा मान्छे छ, पछि उसलाई एकदमै टोयलेट जाँदाखेरि पनि छोरी मान्छेहरूकोमा जानुपर्ने, पटमा पनि बसेर गर्नु मन लाग्ने उनीहरूलाई होइन, त्यस्तो फरक फरक हुन्छ नि त। र त्यो चाहिँ त्यस्तो गरेर आफै के त बिस्तार बिस्तार आफै हुने कुरा रहेछ कि, नेचुरली आफै हुने कुरा रहेछ कि, त्यो हुँदा उनीहरूलाई दोष्ने होइन, योहरू भनेको थियो यस्तो नराम्रो मान्छे हो यस्तो हो यिनीहरूलाई त यस्तो भनेर, र उनीहरूको पेसालाई घृणा गर्नु चाहिँ एकदमै लाग्छ मलाई। त्यस्तो मान्छे देखेर चाहिँ दयै लाग्छ भनौँ न, त्यस्तो गर्नु हुँदैन, त्यस्तो सोच दिने मान्छेहरू पनि राम्रो लाग्दैन मलाई चाहिँ।
हजुर, तपाईँले भने जस्तै बाध्यताले कोही तेस्रो लिङ्गी समलिङ्गीहरू नराम्रो पेसा गर्न पनि बाध्य हुनुहुन्छ होइन, जस्तै अब परिवारले राम्रो व्यवहार गर्दैन, समाजले पनि फरक व्यवहार गरिदिन्छ, राज्यमा पनि अवसर छैन भने यो समुदायले त्यो किसिमको नराम्रो कामको दर्जामा हामीले जुन कामलाई राखिरहेको हुन्छौँ अथवा हाम्रो समाजले त्यो काम गर्नको लागि नराम्रो काम भन्छ होइन, त्यो समाज त्यो कामहरू गर्नको लागि बाध्य हुनु परेको अवस्था पनि छ अझै पनि। यसमा चाहिँ तपाईँ के भन्नुहुन्छ, कस्ता किसिमका बाध्यताहरू उनीहरूमा छन् होला, अथवा कुनै पनि मान्छेले नराम्रो काम त चाहेर गर्दैन होइन, यसमा चाहिँ तपाईँ के भन्नुहुन्छ?
मलाई चाहिँ उहाँहरू एकदमै अब भने नि सरकारले पनि अवसर नदिने, उनीहरू पढे लेखेका पनि छन् होइन, अब स्कुलमा जस्तै त्यस्तै बिहे भइदिए पनि उनीहरूले अब पढेको, अब मैले हिजो अस्ति देखेँ मास्टर्स गरेको होइन एकजना, त्यो महिला अघि मैले भने जनता टेलिभिजन नाम त्यो थाहा छैन मलाई, उहाँहरू जस्तो प्राय नै पढेको छन् जस्तो लाग्छ मलाई अहिले त्यो ब्लु डायमन्डको भाइ बहिनीहरू हेर्दाखेरि होइन, पढे लेखेको मान्छे अवसर नपाएपछि यता एप्लाई गर्नु जा यता बाहिरैबाट त्यो के भन्छ सिभी बायोडाटा बाहिरबाट फिर्ता दिने होइन, अन्त कहाँ ज्यामी काम गर्नु जाने पनि कुरा आएन, अन्त त्यो अवसर कहीँ सरकारले पनि दिएको छैन, अनि उनीहरूलाई चाहिँ एक प्रकारको यो बाध्यता नै छ। म त्यसमा चाहिँ म उहाँहरूलाई घृणा गर्दिनँ, किनभने उनीहरूले पनि बाँच्नुपर्छ, खानुपर्छ, लाउनुपर्छ होइन, उनीहरूको आय स्रोत छैन, घर परिवारले हेरेको छैन उनीहरूलाई, घर परिवारले हेरेको थियो भने त्यो यो हालत अवस्थै हुन्थेन नि, हुन्थ्यो होला त, हुँदैन थियो नि, त्यस कारणले गर्दाखेरि उनीहरूले त्यो नराम्रो काम पनि उनीहरूको आफ्नो बाध्यताले आफ्नो पेट पाल्नुको लागि सर लुगा राम्रै लुगा लाउँ भन्ने छ होला चाहना होइन उनीहरूको पनि, बाबुआमाले नहेरेपछि एकदमै उनीहरूको बाध्यता हो यो, यसमा चाहिँ म त्यस्तो घृणा चाहिँ गर्दिनँ र कसैले पनि नगरे हुन्थ्यो होइन जस्तो लाग्छ।
हजुर, तपाईँले भने जस्तै कतिपयको परिवारले चाहिँ तेस्रो लिङ्गी समलिङ्गी अनि अन्तर्लिङ्गी भएकै आधारमा चाहिँ परिवारबाट निकालिदिने, अब जस्तो परिवारले एउटा चाहिरहेको हुन्छ होइन, अब जस्तै छोरा जन्मियो भने अब हाम्रो पुरुष प्रधान समाज अझै पनि छ है, समाजमा चाहिँ छोरा जन्मिने बित्तिकै खुसी भइरहेको हुन्छ, त्यहाँ चाहिँ रमाइलो भइरहेको हुन्छ, जस्तो छोरी जन्मिनु भन्दा छोरा जन्मिएकोमा अलि बढी नै हर्ष उल्लास गरिन्छ, अनि त्यसपछि त्यो जन्मिएको छोरा हुर्किँदै बढ्दै जान्छ, परिवारले कल्पना गरिरहेको हुन्छ मेरो छोरा हो भनेर होइन, अब जब 15-16 वर्षको अथवा किशोर अवस्था सुरु भएपछि उसको शारीरिक परिवर्तनहरू अङ्गहरूको परिवर्तन हुन थाल्छ, विकास हुन थाल्छ, त्यो विकास हुने क्रममा चाहिँ उनीहरूको चाहिँ जस्तो परिवारले अपेक्षा गरिरहेको हुन्छ होइन, अब मेरो छोरा जन्मेको अब छोरा होस्, छोराले गर्ने कामहरू चाहिँ गरिरहोस् अथवा छोराले जस्तै बुहारी बिहा गरेर घरमा ल्याओस्, परिवारले त्यो चाहिरहेको हुन्छ, तर त्योभन्दा ठिक उल्टो भइदिन्छ कि, त्यो छोरा मान्छे चाहिँ छोरी बनिदिन्छ, अनि त्यसपछि परिवारले चाहिँ त्यही सिचुएसनमा अथवा त्यहीँ पुगेपछि चाहिँ फरक व्यवहार गर्न थाल्छ, जब कि नर्मल ऊ छोरा भएर विद्यालय गइरहेको अवस्थामा फरक व्यवहार गरिरहेको हुँदैन होइन, जब ऊ परिवर्तन हुन्छ उसको व्यवहारहरू परिवर्तन हुन थाल्छ, जब ऊ आफ्नो इच्छा अनुसार अगाडि बढ्न थाल्छ, त्यति बेलादेखि परिवारले विभेदहरू सुरु गर्छ, र त्यस पछाडि प्राय धेरैको परिवारले चाहिँ परिवारबाट निकालिदिएका उदाहरणहरू पनि धेरै छन् होइन, यस्तो परिवारलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ, अथवा परिवारमा आफ्नो सन्तानलाई कस्तो किसिमको व्यवस्था हुनुपर्ने हो, तपाईँ तपाईँले तेस्रो लिङ्गीलाई देख्नु पनि हुन्छ होइन, उहाँलाई भेट्नु पनि भएको छ, बुझ्नु पनि भएको छ अलिअलि, यो विषयमा चाहिँ अब यो परिवारले व्यवहार कस्तो गरिनु पर्थ्यो अनि परिवारबाट व्यवहार त्यस्तो चाहिँ किन हुने गर्छ जस्तो लाग्छ यहाँलाई?
मलाई त कस्तो लाग्छ भने एक त घरमा छोरी जन्मियो भने अलिकति कसैले बधाई छ पनि नभन्ने थ्याङ्क यू के छ पनि भन्दैन नि कङ्ग्रेचुलेसन पनि भन्दैन होइन त्यो र छोरा जन्मियो भने त ए कहाँ सुन्नेले कहाँ कहाँदेखि ल है बधाई छ भनेको होइन एकदम मान्छेलाई त्यत्तिकै आफै आफै छोरा जन्मियो आहा मेरो त भने जस्तो हुन्छ नि तर त्यो मलाई मन पर्दैन चाहे छोरा जन्मियोस् चाहे छोरी जन्मियोस् त्यो जन्मिने बच्चालाई त केही पनि छैन होइन छोरा जन्मे पनि सन्तान भयो छोरी जन्मे पनि सन्तान आफ्नो सन्तान त हो नि होइन अनि त्यस कारण अब त्यो छोरा भयो सुरुमा त्यस्तो अब हजुरले भन्नुभयो त्यस्तै अब खुसियाली छायो 15-16 वर्षमा त्यस्तै उहाँ उसको अब शारीरिक परिवर्तन भयो होइन त्यसको छोरी भयो र उसलाई घरबाट निकालिदियो होइन त्यति बेला ऊ कहाँ जाने जस्तै अब जवान अवस्था 15-16 वर्ष भनेको त छोरी मान्छे भयो ऊ हो यसरी छोरी भनेर हेला गरेर छोरालाई चाहिँ चेप्ने अथवा बुढेसकालमा त छोरीले हेरिरहेको रेकर्डहरू त कति छ कति नि तर मलाई हो त्यो तेस्रो लिङ्गे भए त्यो 15-16 वर्षमा त्यस हो त्यस्तो उसको शारीरिक परिवर्तन भएर उसलाई हेला गरेर त्यो बाहिर पठाउने बाबुआमालाई चाहिँ यसो नगर्नुहोस् होइन यसो गर्नु राम्रो होइन यो उसले जान्दा जान्दै भएको होइन होइन नजाने उसलाई आफस्याप यो प्रकृतिको एउटा देन हो यो भनेर उनीहरूलाई चाहिँ अब राम्रो सजेसन दिन चाहन्छु म चाहिँ आखिरी छोरा भए पनि उयो छोरी भए नि उयो होइन छोरा पनि सन्तान हो छोरी पनि सन्तान हो मेरो चाहिँ त्यस्तो छ विचार
हजुर धेरै पहिलादेखि चाहिँ मानव जति बेला मानव सभ्यता सुरु भयो त्यति बेलादेखि चाहिँ तेस्रो लिङ्गे समलिङ्गीहरू समाजमा हुन्थे भनिन्छ होइन उहाँहरू पनि मानवै भएको कारणले गर्दा चाहिँ मानव सभ्यता सुरु भएदेखि नै त्यो समुदाय चाहिँ समाजमा हुन्थ्यो तर त्यति बेला खुलियाम रूपमा चाहिँ हामी तेस्रो लिङ्गे समलिङ्गी भन्ने भनेर खुल्ने अवस्था थिएन त्यो वातावरण थिएन होइन अनि आफ्नो हक अधिकार लिनको लागि पनि अब पुरुष प्रधान समाज नै थियो महिला त अगाडि बढ्न सकेका थिएनन् महिलाले त आफ्नो समस्याहरू राख्न सकेका थिएनन् त्यहाँ माथि तेस्रो लिङ्गी महिला तेस्रो लिङ्गी पुरुष भएपछि समाजले महिलाको भन्दा तल्लो दर्जामा राखिरहेको थियो त्यो खुलियाम रूपमा हिँड्ने अवस्था थिएन तर अहिलेको अवस्थामा चाहिँ अहिलेको समयमा चाहिँ तेस्रो लिङ्गी समलिङ्गी अन्तर्लिङ्गी दुईलिङ्गी प्रकृतिका मानिसहरू चाहिँ खुलस्त रूपमा समाजमा हिँड्छन् खुलस्त रूपमा मिडियाहरूमा चाहिँ उहाँहरू आफ्नो समस्या राख्ने गर्नुहुन्छ होइन खुलस्त रूपमा आफ्नो अधिकारहरू माग्ने गर्नुभएको छ अब पहिला र अहिलेको तुलना गर्ने हो भने परिवर्तन भयो जस्तो लाग्छ हामीलाई होइन तपाईँले चाहिँ के देख्नु भएको छ जस्तो अब अलि धेरै अगाडिको समाज अनि त्यति बेला समाजमा हुने तेस्रो लिङ्गी समलिङ्गी अनि अहिलेको हाम्रो समाज र अहिले समाजमा हुने समलिङ्गी तेस्रो लिङ्गमा कतिको परिवर्तन भयो जस्तो लाग्छ यहाँलाई
अब पहिलाको र अहिलेकोमा त एकदम आकाश पातालकै फरक होला परिवर्तनमा त अहिले त एकदमै परिवर्तन भएको छ उनीहरू आफ्नो कुरा मिडियामा राख्न सकेको छन् होइन यसो कहाँ कहाँ भनौँ न अब मिडियामै मेन कुरा मिडियामा राखेर त सबैको सर्वसाधारणको कानमा पर्ने हो नि त होइन त्यस्तो पहिला त त्यस्तो एक त मिडिया थिएन भनौँ न पहिला पहिला त मिडियाहरू पनि थिएन अन्त म त ऊ त त्यस्तो हो म त त्यस्तो हो भन्नु साथै उसप्रति गर्ने व्यवहारै मान्छेको फरक भइहाल्थ्यो होइन त्यो भएर एक त लुकाएर हिँड्नुपर्ने बाध्यता थियो कि जस्तो लाग्छ मलाई अलिक पहिला पहिला चाहिँ अलिक आफ्नो कुराहरू लुकाएरै मैले खुलेर भन्यो भने त मलाई त यिनीहरूले त राम्रो मान्दैन मलाई त हेला गर्छ म त एक्लिन्छु साथीहरूसँग पनि एक्लिन्छु घर परिवारले पनि मलाई निकाल्छ होइन समाजले पनि राम्रो मान्दैन भन्ने थियो होला सायद पहिला तर अहिले त्यो छैन मान्छेहरूमा अब अहिले चाहिँ मिडियाकै कारणले पनि एकदम राम्रो भएको छ उनीहरूले आफ्नो कुराहरू राख्न सकेको छन् होइन चाहे राम्रो कुरा होस् चाहे नराम्रो कुरा होस् उनीहरू यति खुल्छन् कि मलाई त्यो मनपर्छ क्या नराम्रो कुराहरू पनि उनीहरूले राख्न सक्छन् के त्यो चाहिँ मलाई असाध्यै राम्रो लाग्छ अहिले यो चाहिँ एजुकेसनले प्रभाव पारेको होला उहाँहरूलाई है मलाई त्यो चाहिँ खुसी लाग्छ फरक छ पहिला र अहिलेमा त्यही कारणले अहिलेको चाहिँ एकदम मिडियाले मिडियाकै कारणले मिडियालाई चाहिँ एकदमै धन्यवाद दिनुपर्छ क्या यसको यस्तो कुराहरूमा किनभने उनीहरू एकदम पिछडिएको मान्छे नै भनौँ न होइन अब फरक खालकै प्रकृतिको मानिसहरू यसरी खुले आम खुलेर सबैको सामने बोल्न सक्ने सबैलाई आफ्नो कुराहरू राख्न सकेको छन् मिडियाकै कारणले मिडियालाई पनि धन्यवाद दिनुपर्छ उहाँहरूलाई पनि अझै राम्रो हुँदै जाओस् उनीहरूको भन्छु म चाहिँ अझै खुल्न सकुन् होइन उनीहरूको कुरा सुनिदियोस् सरकारले सुनिदियोस् उनीहरूलाई राम्रो अरू सर्वसाधारणलाई भन्दा उनीहरूलाई राम्रो व्यवहार होस् कि जस्तो लाग्छ मलाई चाहिँ
महिला र पुरुषलाई त सो त राम्रो व्यवहार भइ नै रहेछ, मतलब राम्रो व्यवहार भन्दा पनि उनीहरूलाई चाहिँ कसरी छिचे दूर दूर गर्दैन, फरक व्यवहारहरू गर्दैन, उनीहरूलाई कुनै पनि अवसर खुल्दाखेरि चाहिँ त्यहाँ समावेश गरिएको हुन्छ, सो त उनीहरूले कुनै सङ्घर्ष गर्नु पर्दैन होइन, तर तेस्रो लिङ्गी समलिङ्गी भएकै आधारमा उनीहरूलाई हरेक क्षेत्रमा सङ्घर्ष गरिरहनु परेको नै छ होइन, त्यस कारण पनि उहाँहरूलाई चाहिँ फरक व्यवहारहरू गरियो भने अझै पनि समाजले फरक व्यवहार गर्यो भने कसरी अगाडि बढ्ने?
अब यो अवस्थामा पनि अब अहिले 21 औं शताब्दीमा आएर पनि होइन सबै अब नबुझ्ने नजान्ने भन्ने त अहिले त गाउँको मान्छे पनि छैनन् जस्तो लाग्छ कि सहरको भन्दाखेरि, अब यो बेला पनि उनीहरूलाई फरक व्यवहार गरिरह्यो भनेदेखि चाहिँ अब राम्रो हुँदैन, अब उनीहरूलाई समान व्यवहार गर्न जान्नु पर्यो माथि सरकारदेखि नै अब सर्वसाधारणसम्म सबैले होइन, उनीहरूलाई पनि समान व्यवहार, उनीहरू पनि हामी जस्तै हो, हाम्रो छोराछोरी जस्तो हो, उनीहरू पनि त्यस्तै हो, यिनीहरू पनि जानेर जन्मिँदै यस्तो भएर त आएको थिएन होइन, यो पनि एउटा प्राकृतिकको देन हो भनेर उनीहरूलाई अब समान व्यवहार गर्नु जान्नु पर्यो अब अहिलेको सबै मानिसहरूले भन्छु म त।
हजुर, व्यस्त हुनुहुन्थ्यो कार्यक्रम पहिचानको लागि हामीलाई समय दिनुभएको छ। रेडियो कार्यक्रम पहिचान सुनेर बस्ने सबै सबैको लागि अन्त्यमा के भन्नुहुन्छ?
अब यो सुनेर बस्ने सबैलाई चाहिँ अन्त्यमा म के भन्न चाहन्छु भनेदेखि, अब हामीले पनि पहिला थाहा थिएन होला होइन, अन्जानमा कति कुरा अब हामीले नभन्नु कति धेरैजनाले अन्जानमा कति नराम्रो पनि भन्नुभएको छ होला, अब तर म बिन्ती गर्छु हात जोडेर अबदेखि उनीहरूलाई त्यस्तो नराम्रो नसोच्दिनु होला होइन, उनीहरू पनि हाम्रो छोराछोरी सरह हामी सरह हुन् सबैजना भनेर उनीहरूलाई पनि समान व्यवहार गरौँ, सरकारले पनि उनीहरूको कुराहरू सुनिदियोस् होइन, जो उनीहरूलाई पनि जिन्दगीभरि सङ्घर्षै सङ्घर्ष गरेर उनीहरूलाई आफ्नो कुराहरू सुनाएर आफ्नो कुराहरू देखाएर खानुभन्दा उनीहरूलाई राम्रो तरिकाले जिउन सरकारले पनि सहयोग गरोस् र सर्वसाधारणले पनि उनीहरूलाई हामी जस्तै हो भनेर बुझेर समान व्यवहार गरिदिउन् भन्न चाहन्छु र धन्यवाद दिन चाहन्छु।
कालो हाले थामीलाई दुख जति हामीलाई आँसु पुछ्न देउन रुमाल खारे खोला बगी जाने होला लौन मैया बैस सम्हाल कालो हाले थामीलाई दुख जति हामीलाई आँसु पुछ्न देउन रुमाल
संसारमा केवल नारी र पुरुष छैन, अरूको जस्तै के हाम्रो मन होइन, यो संसारमा केवल नारी र पुरुष छैन, अरूको जस्तै के हाम्रो मानिस मानिस मिलाउहातमा अनि बनेछ समृद्ध हाम्रो नेपाल। Oh, समृद्ध हाम्रो
जे देखिन्छ त्यो सत्य हुँदैन र जे सत्य हुन्छ त्यो देखिँदैन।
हामी सबै भिन्न हामी सबै समान यो हो कार्यक्रम पहिचान। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकारको आवाज उठाउने रेडियो कार्यक्रम पहिचान तपाईँ अहिले थाहा संचार नेटवर्क काठमाडौँ, रेडियो तरङ्ग पोखरा, रेडियो पूर्वेली आवाज विराटनगर, रेडियो मकनपुर हेटौँडा, रेडियो शुक्लफाटा एफएम कञ्चनपुर, रेडियो कृष्णसार एफएम बाँकी, रेडियो रारामुगु र प्राइम एफएम बनेफबाट सुनिरहनु भएको छ। कार्यक्रम पहिचानमा केही बेर अगाडिसम्म हामीले समलिङ्गी तेस्रो लिङ्गी समुदायलाई आम सर्वसाधारण नागरिकले कसरी हेरिरहेका छन् भन्ने विषयमा केन्द्रित रहेर पहिचान सहकर्मी अम्बिका दाहालले गर्नुभएको कुराकानी सुन्यौं। कार्यक्रम पहिचानको दोस्रो खण्डमा अब हामी लाग्छौं काठमाडौँबाट सुदूरपश्चिमको धनगढीतर्फ, जहाँबाट पहिचान सहकर्मी राज चौधरीले समलिङ्गी तेस्रो लिङ्गीको अधिकारका लागि लामो समयदेखि काम गर्दै आउनुभएका अधिकार कर्मी विवेक सिंहसँग गर्नुभएको कुराकानी सुन्नतर्फ।
विवेकजी, अहिले तपाईँ ब्लु डायमन्ड सोसाइटीमा काम गरिराख्नु भएको छैन, यसमा चाहिँ अहिले जुन समलिङ्गी तथा तेस्रो लिङ्गीको जुन आवाजहरू अथवा सवालहरू उठाइरहनु भएको छ, होइन, कस्ता कस्ता अनुभवहरू पाउनु भएको छ, कस्तो लाग्छ?
मलाई लाग्छ अहिले चाहिँ जुन हामीले काम गरिरहेको दौडानमा अघिल्लो समय भन्दा अहिले चाहिँ पछिल्लो समय केही चाहिँ परिवर्तन हुन सकिरहेको अवस्था छ। तापनि जति हामीले चाहिँ सेवा सुविधादेखि लिएर अथवा हेर्ने दृष्टिकोणमा चाहिँ अझै पनि समाजको चाहिँ केही सुधार नभएको अवस्था पनि छ। अब चाहिँ काम गर्ने चाहिँ सिलसिलामा विभिन्न किसिमका अप्ठ्याराहरू चाहिँ आइरहेको छ र समाजलाई अझै केही परिवर्तन गर्न अझै टाइम लाग्छ जस्तो मलाई लाग्छ।
जस्तै विवेकजी, अहिले चाहिँ तपाईँ अब जुन एलजिबिटीआईको जुन सवालहरू उठाउने क्रममा, होइन, अब विभिन्न किसिमका अनुभवहरू जुन गाह्रो अप्ठ्यारो अनुभव पाउनुभयो, होइन, जस्तै यो समुदायको जुन आवाज उठाउन कतिको सहज र अप्ठ्यारो महसुस गरिरहनु भएको छ अरू समुदायभन्दा?
तर अझै पनि हाम्रो समुदायको बारेमा हरेक प्रत्येक नागरिकले चाहिँ बुझिरहेको अवस्था छैन। त्यसको लागि चाहिँ हामीले अझ विभिन्न किसिमका यन्त्रलङ्गी अल्पसङ्ख्यक समुदायको बारेमा चाहिँ डेलिगेसन जस्ता, सशक्तिकरण जस्ता, होइन, कुराहरू चाहिँ हामीले चाहिँ गर्नुपर्छ जस्तो मलाई लाग्छ। र त्यसपछि हामीले मात्र नभएर हाम्रा चाहिँ अधिकारहरूको बारेमा चाहिँ जसले पनि जसले नजिकको व्यक्ति अथवा बुझिसक्नु भएको छ र जहाँ हाम्रो प्रोग्रामहरू चाहिँ एकदम लागू भइरहेको छ र गरिरहेको कार्यक्रमहरू चाहिँ सुनिसक्नु भएको छ, उहाँहरूले पनि हामीहरूको चाहिँ के अरे अधिकारको बारेमा चाहिँ केही एडभोकेट गरिदिनु पर्यो र हामीले चाहिँ अलिकता हिँड्ने दृष्टिकोणमा चाहिँ राम्रो पारिदिनु पर्यो भन्न चाहिँ म चाहिँ त्यही लागिरहेको छ।
जस्तै विवेकजी, होइन, जुन यो समलिङ्गी तथा तेस्रो लिङ्गीको बारेमा, होइन, गाउँ समाजमा कतिको जानकारी छ जस्तो लाग्छ?
तर मलाई लाग्छ अझै पनि जो सहरी क्षेत्रमा चाहिँ केही हदमा चाहिँ हामीहरूको बारेमा चाहिँ जानिसकेको अवस्था छ र ग्रामीण भेगमा चाहिँ अझै पनि हामीहरूको बारेमा चाहिँ त्यति बुझिरहेको अवस्था छैन, होइन, अब यिनीहरू कस्तो हुन् भन्ने क्वेसन अथवा त्यो मनमा चाहिँ अझ पनि के अरे गुन्जिरहेको छ। त्यसको लागि चाहिँ तर 50% बुझे पनि अझ 50% चाहिँ बुझ्न बाँकी छ जस्तो मलाई लाग्छ।
जस्तै तपाईँको विचारमा, होइन, यो समलिङ्गी तथा तेस्रो लिङ्गीको जुन कार्यक्रमहरू सञ्चालन भएको छ, होइन, यो सहरी क्षेत्रमा मात्र नभएर गाउँ ग्रामीण जुन क्षेत्र छ नि त्यहाँ चाहिँ यसको बारेमा शिक्षा दिनको लागि कतिको जरुरी अथवा जायस्थान हुन्छ यसमा?
मलाई लाग्छ तर यो समुदाय छ भन्ने कुरा एक दुईजना व्यक्तिले मात्र जानेर हुँदैन, होइन, परिवर्तन गर्न हामी आम नागरिकको ठुलो भूमिका रहन्छ र जस योलाई एउटै व्यक्तिले परिवर्तन गर्न सक्दैन, जबसम्म हरेक व्यक्तिले चाहिँ यौनतालङ्गी अल्पसंख्यक जुन एलजिबिटीआईको बारेमा पत्ता लगाउन सक्दैन र यसको बारेमा चाहिँ बुझ्न सक्दैन, तबसम्म हामीहरूले चाहिँ एकैले एउटै समुदायले चाहिँ केही पनि गर्न सक्दैन जस्तो मलाई लाग्छ।
जस्तै तपाईँ अहिले जुन काम गर्ने दौरानमा होइन कतिको तपाईँ जस्तो यो समलिङ्गी तथा तेस्रोलिङ्गी व्यक्तिहरूलाई भेट्नु भएको छ?
अहिले काम गर्ने समयमा चाहिँ अन्तर्लिङ्गी अल्पसङ्ख्यक जुन एलजिबिटीआईका साथीहरू चाहिँ थुप्रै भेटिरहेको अवस्था छ होइन, जो छ सात महिनामा जस 15-20 जना भन्दा बढी चाहिँ कन्ट्याक्टमा आइरहेको छ, तापनि अझै पनि खुलेर आउन चाहिँ सही रहेको अवस्था छैन र अब हामीलाई भेट्ने होइन, तर यो कुरा चाहिँ बाहिर खुलासा चाहिँ नगरिदिनु मेरो घरमा गाह्रो हुन्छ भन्ने जस्ता थुप्रै अप्ठ्याराहरू चाहिँ बाधाहरू चाहिँ छन् भन्ने जस्ता कुराहरू गरेर चाहिँ भेट्नु चाहिँ हुन्छ।
जस्तै तपाईँ अहिले जुन 15-20 जना जुन समलिङ्गी तथा तेस्रो लिङ्गी साथीहरूलाई भेट्नुभयो होइन, उहाँहरू जुन आफ्नो पहिचान खुलाएर चाहिँ यहाँसम्म कतिजना आइपुग्नु भएको छ?
मलाई लाग्छ कैलालीको कुरा गर्ने हो भने जस 1500 अथवा 2000 जति चाहिँ हाम्रो कन्ट्याक्टमा र खुलाएरै पनि आइरहेको अवस्था छ होइन, तर अझै पनि हामीले चाहिँ काउन्सिलिङ गर्ने हो र अझै पनि हामीले चाहिँ यो प्रोग्रामलाई कैलाली मात्र नभएर अरू जिल्ला पहाडी जिल्लामा अथवा ग्रामीण भेगमा जाने हो भने र गाविस गाविसमा गाउँपालिकासम्म जाने हो भने मलाई लाग्छ थुप्रै छन् हामी जस्तो व्यक्तिहरू है, कतिपयले चाहिँ हाम्रो बारेमा बुझ्नै नसकेको अवस्था छ र कतिपयले बुझेर पनि खुल्न नसकेको अवस्था छ, त्यसैले हामीले चाहिँ अझै काम गर्ने दौडानमा चाहिँ थुप्रै हामी जस्तो व्यक्तिहरू चाहिँ भेटिन्छन् जस्तो मलाई लाग्छ।
जस्तै तपाईँको जुन सम्पर्कमा जुन आएको जुन समलिङ्गी तथा तेस्रो लिङ्गी जुन व्यक्तिहरू हुनुहुन्छ होइन, उहाँहरूलाई तपाईँले कसरी परामर्शहरू दिइराख्नु भएको छ?
अहिले त हाम्रो खास भन्यो भने कुनै बजेटिङ अथवा कुनै कार्यक्रमहरू छैन, तापनि हामीले चाहिँ उहाँहरूलाई कहिलेकाहीँ चाहिँ अफिसमा बोलाएर र कहिलेकाहीँ उहाँहरूको चाहिँ एउटा साथी साथीमा भेट गर्ने तरिकाले चाहिँ हामीले भेट्ने गरेको छु र ता कहिलेकाहीँ चाहिँ प्रोग्रामै आफै होइन साथीहरूसँग यस्तो भेला भएर चाहिँ त्यस्ता कार्यक्रम पनि गर्ने गरेका छु र कहिलेकाहीँ उहाँहरूसँग चाहिँ फोनबाट है फोनबाट पनि उहाँहरूसँग चाहिँ कुराकानी गर्ने गरेका छु।
जस्तै जुन यो समुदायको जुन व्यक्तिहरू हुनुहुन्छ होइन, अझै पनि समाजमा हेर्ने दृष्टिकोण चाहिँ नकारात्मक नै रहेको अवस्था छैन, यसलाई परिवर्तन गराउनको लागि यो जुन घर परिवार समाजले कस्तो भूमिका खेल्नुपर्छ जस्तो लाग्छ?
मलाई लाग्छ अब जस अघिल्लो समयभन्दा अहिलेको समयमा चाहिँ के सजिलो चाहिँ भएको छ होइन, तर पनि सबै चाहिँ सजिलो छ अथवा सबै निराकरण भयो भन्न सकिँदैन, अझ गाह्रो थुप्रै छ, कतिपयको साथीहरूको घरमा चाहिँ सजिलो होला तर पनि कतिपयको घरमा चाहिँ एकदम दबाब छ र जस तेरो कारणले यो भयो ऊ भयो होइन, तिमीहरू चाहिँ एउटा बदनामीको पात्र भयौ, तिमीले यो घरमा चाहिँ जर्मिनै नपर्ने रहेछ भन्ने जस्ता कुराहरू थुप्रै छन् र हामीहरूलाई चाहिँ अझै पनि सक्रमत जस तरिकाले चाहिँ हेर्नको लागि हाम्रो बारेमा घर परिवारले पनि हाम्रो बारेमा चाहिँ बुझ्न सक्नु पर्यो होइन, र गाउँ समाजमा चाहिँ यस्तो कार्यक्रमहरू के होइन जस्तै अफिसियली मात्र होइन कि एउटा नागरिक समाजमा पनि एउटा कार्यक्रम है कि त्यस्तो चाहिँ मौका पारेर या छोपेर या त्यस्तो स्वयंसेविकासँग कोअर्डिनेसन गरेर या ओडासँग कोअर्डिनेसन गरेर यस्तो कुराहरूलाई चाहिँ गरेर अनि घर परिवारहरूलाई चाहिँ सम्झाएर चाहिँ हाम्रो हिँड्ने दृष्टिकोण चाहिँ केही परिवर्तन गर्न सकिन्छ जस्तो मलाई लाग्छ।
जस्तै विवेकजी होइन, अझै पनि जुन समाजमा कतै कतै जुन समलिङ्गी तथा तेस्रो लिङ्गी जुन व्यक्तिहरू हुनुहुन्छ होइन, उहाँहरू चाहिँ लुकेर बस्नुभएको छ, आफ्नो पहिचान के हो भन्ने थाहा नै छैन उहाँहरूलाई होइन। जस्तै जुन छ नि यो ब्लु डायमन्ड सोसाइटीले जुन कार्यक्रम गरिरहेको छ र यो कार्यक्रम पहिचान पनि सञ्चालन गरेको अवस्था छैन, उहाँहरूलाई जस्तै आफ्नो पहिचान अथवा अधिकार प्राप्तिको अभियानलाई अगाडि बढाउनको लागि उहाँलाई के भन्न चाहनुहुन्छ?
तर मलाई लाग्छ यो चाहिँ समलिङ्गी तथा तेस्रो लिङ्गीहरू पक्कै पनि लुकेर बसेको छ होइन, जब निलहेरा समाजले चाहिँ पहिचान कार्यक्रम चाहिँ जोस सञ्चालन गर्दै आइरहेको छ, त्यसपछि केही हदसम्म चाहिँ हामी यो समलिङ्ग तथा तेस्रो लिङ्गको बारेमा चाहिँ के बुझ्ने मौका चाहिँ जनताले पाएको छ र समलिङ्गी तथा तेस्रो लिङ्गीहरू पनि केही चाहिँ ए हाम्रो प्रोग्राम हुँदो रहेछ है त्यो के अरे शुक्लाबाट एफएमबाट चाहिँ बज्दो रहेछ है भनेर चाहिँ हाम्रो प्रोग्राम तिमीले सुन्छौ भनेर हामीले कल गरेर लुकेर बसेकाहरूले पनि कल गरेर चाहिँ हामी कहाँ आइरहेको अवस्था छ, मलाई लाग्छ यसलाई चाहिँ रेडियो पहिचानलाई चाहिँ निरन्तरता चाहिँ दिनुपर्छ जस्तो मलाई लाग्छ र अझै पनि होइन यदि रेडियो पहिचान होइन अरू रेडियोबाट पनि हाम्रो चाहिँ कार्यक्रमहरूलाई चाहिँ केही प्रसारण गर्नुपर्छ जस्तो मलाई लाग्छ
जस्तै विवेकजी होइन जुन यो जुन समलिङ्गी तथा तेस्रो लिङ्गी व्यक्तिलाई होइन अन्यको रूपमा नागरिकता दिइसकेको छ होइन तर पनि अझै जुन छ नि जुन सरकारी सेवा सुविधाबाट उहाँहरूलाई वञ्चित गरेको अवस्था छैन यसमा चाहिँ राज्यले के गरिदिनुपर्छ जस्तो लाग्छ
तर यो मलाई लाग्छ हेर्नुहोस् एउटा जस्तै एउटा भवन निर्माण गर्यो एउटा भवन कुनै पनि व्यक्तिले एउटा भवन चाहिँ बनाइदियो तर त्यहाँभित्र कुनै ब्याड पनि बनाएन बिस्तरा पनि बनाएन त्यहाँभित्र केही पनि भएन खाली कोठामा बस्ने कुरो पनि आएन तर एउटा अन्य भनेर नागरिकता दिँदै भन्दै सबै पाए जस्तो मलाई लाग्दैन होइन थुप्रै अप्ठ्याराहरू छन् र अन्य पायो जस्तै मैले चाहिँ एउटा केटीको नाम अथवा म केटाको नाम लिन चाहन्छु र मैले मसँग एउटा केटीको चाहिँ नागरिकता छ तर मेरो नाम पनि परिवर्तन गर्न पाउनु पर्यो होइन त्यस्तै गरेर अब सेवा सुविधाका भन्ने भने लोकसेवा आयोगमा पनि अन्य भनेर चाहिँ फर्महरू चाहिँ कोलमहरू छुट्याउनु पर्यो अनि आरक्षण कोटाहरूको चाहिँ व्यवस्था हुनु पर्यो होइन त्यो अन्य भनेर नागरिकता दियो भन्दैमा सबै अधिकारहरू चाहिँ पाइसकेको जस्तो मलाई लाग्दैन र अझै पनि अधिकार पाउन अझै टाइम लाग्छ र एकै नागरिकता मात्र सबै ठुलो कुरा हो भन्न सक्दैन अझ शिक्षाको क्षेत्र त्यस्तै छ रोजगारीको त्यस्तै छ अनि के अरे स्वास्थ्यको स्तर त्यस्तै छ अनि आर्थिक समस्याहरूमा त्यस्तै छ होइन हामी सबैमा विपन्न छु अनि पहुँच पुगिरहेको राजनीति स्तरमा पहुँच पुग्न सकिरहेको अवस्था छैन त्यसैले हामीले समानुपातिक समावेशीकरणको चाहिँ त्यस्तो आरक्षण कोटाहरू चाहिँ छुट्याउनु पर्छ जस्तो मलाई लाग्छ
जस्तै तपाईँ अहिले जुन अब कुरा गर्नुभयो होइन शिक्षा स्वास्थ्यमा यसमा चाहिँ तपाईँको विचारमा होइन अझै पनि यो शिक्षा स्वास्थ्यमा समलिङ्गी तथा तेस्रो लिङ्गी जुन व्यक्तिहरू हुनुहुन्छ होइन उहाँहरूलाई कस्तो प्रकारको समस्याहरू झेल्नु परेको अवस्था छ
खास भन्ने हो भने हामी सबै एउटा समाजमा बस्छु र जबसम्म समाजको हामीलाई हेर्ने दृष्टिकोण चाहिँ केही सकारात्मक हुँदैन होइन तबसम्म हामीमा चाहिँ के गाह्रो छ शिक्षा आर्जन गर्नमा गाह्रो छ जब हाम्रो घर परिवारले अथवा समाजले हामीलाई सपोर्ट गर्दैन हामी कहाँ गएर शिक्षा पढ्ने त है हामीसँग झोला किन्नसम्म सँगै हामीसँग आर्थिक हिसाबमा भने हामी एकदम गरिब छु जो हामी जस्तो व्यक्ति छैन है त्यसैले मलाई लाग्छ हाम्रो बारेमा हुन त अहिले भन्छ के अरे घर घरमा शिक्षा होइन सबैको आवश्यकता समान शिक्षा सबैको आवश्यकता तर यो जुन नारा छ तर पनि हामीमा चाहिँ अझै पनि व्यवहारिक रूपमा चाहिँ लागू भएको जस्तो मलाई लाग्दैन होइन हुन त जोस् सरहरूले पढाइदिनुहुन्छ होला तर पनि हामी त्यहाँ गएर त्यस्तो वातावरण चाहिँ हुनु पर्यो कि हाम्रो बारेमा बुझेको है त्यसको लागि चाहिँ हरेक व्यक्तिले अथवा समुदायले चाहिँ हाम्रो बारेमा चाहिँ बुझ्न जरुरी छ र हाम्रो शैक्षिक स्तरको बारेमा चाहिँ बुझ्न जरुरी छ जस्तो मलाई लाग्छ
जस्तै विवेकजी होइन हामीहरू अहिले शिक्षाको जुन कुरा गऱ्यौँ होइन यसमा चाहिँ रोजगारीको जुन क्षेत्रमा होइन यो समुदायले कस्तो प्रकारको समस्या झेल्नु परेको छ छोटकरीमा बताइदिनुहोस्
तर मलाई लाग्छ एउटा रोजगारीको कुरा गर्ने हो भने एउटालगी अल्पसङ्ख्यक समुदायहरू अहिले खुलेर चाहिँ सरकारी पदमा कोही पनि रहेको अवस्था चाहिँ मैले देखिरहेको छैन हेर्नुहोस् मेरो कन्ट्याक्टमा अथवा मैले लुके हेर्दाखेरि है तर लुकीछुपी अब म जन्मिँदाखेरि चाहिँ म छोरी नै हो भनेर छोरी भएर कोही गएको होला या छोरै भएर चाहिँ गएको होला तर अहिलेको अवस्थामा भन्ने भने एन्थालिङ्गी अल्पसङ्ख्यक समुदायले चाहिँ अवादको रूपमा चाहिँ कोही सरकारी जबमा गयो होला त्यो चाहिँ मैले देखिरहेको अवस्था छैन होइन तर त्यस्तो चाहिँ छैन अहिलेसम्म सरकारी पहुँचमा एन्थालिङ्गी अल्पसङ्ख्यक समुदायको चाहिँ कुनै व्यक्तिमा पनि त्यो क्षेत्रमा चाहिँ छैन जस्तो लाग्छ
र त्यो क्षेत्रमा जानको लागि होइन उहाँहरूले कस्तो प्रकारको कष्ट अथवा समस्याहरू झेल्नु परेको अवस्था छ
त्यस्तो अवस्थामा जाँदाखेरि एक नम्बरमा त राज्यले नै पछाडि पारेको अवस्था छ जस्तो मलाई लाग्छ होइन त्यसै गरी अब समुदाय पनि त्यति नै छ यसको लागि चाहिँ राज्यले नै यस्ता नीति नियमहरू चाहिँ आरक्षण कोटाहरू जस्ता त एउटा व्यक्तिले त गर्दैन है एउटा जिल्लामा त यो कुराहरू हुँदैन त्यसैले चाहिँ अब केही कानुनी हिसाबमा पनि आरक्षण कोटाहरू जस्तै अन्य भनेर खुलाउनु पर्यो एउटा कोलम चाहिँ है, अन्य भनिसकेपछि अन्य भनेर आए अन्य व्यक्तिहरू चाहिँ राख्यो भने केही चाहिँ सरकारी अथवा गैर सरकारी अथवा त्यस्तो निकायमा चाहिँ एउनिथालिङ्गी अल्पसंख्यक समुदायको चाहिँ केही पहुँच पुग्न छ जस्तो मलाई लाग्छ।
जस्तै विवेकजी होइन, हामीहरू अघि नागरिकताको जुन कुरा गऱ्यौँ होइन, यसमा चाहिँ नागरिकता लिनको लागि होइन यो ठाउँमा अथवा जिल्ला प्रशासन कार्यालयमा अथवा गाविस नगरपालिकामा कस्तो प्रकारको समस्याहरू छ त्यसमा?
तर खास भन्यो भने कैलालीको माहौलमा चाहिँ अथवा यहाँको सिडिओ साहबदेखि लिएर प्रशासनको हरेक कर्मचारीले चाहिँ एन्तालिङ्गी अल्पसंख्यक समुदायको बारेमा बुझ्नु भएको छ होइन, त्यस्तो गाह्रो चाहिँ हामीले चाहिँ छैन भनौँ होइन। तर पनि अर्को जिल्लामा अथवा जो हाम्रो प्रोग्रामै त्यहाँ चाहिँ लन्च भएको छैन, त्यहाँ कुनै हाम्रो बारेमा जानकारी नै छैन भने त्यस्तो जिल्लामा चाहिँ मलाई लाग्छ 100% दिँदैन हेर्नुहोस् है। अनि अर्को कुरा, जस्तै नागरिकता त दिएको छ होइन, तर कुनै व्यवहारमा कामै भएको छैन भने त्यो पनि एउटा समस्या रूपमा चाहिँ भएको छ। त्यति गाह्रो त छैन तर हेर्ने हो भने गाह्रो पनि छ, किन कसरी होइन, त्यो के अरे तेर्सो लिङ्गी भनेर एउटा सिफारिस लिएर आ भन्ने जस्ता कुराहरू पनि गर्नुभएको छ। अब बाबुआमाले त मेरो छोरा तेर्सो लिङ्गी हो अथवा मेरो छोरी तेर्सो लिङ्गी हो भनेर चाहिँ दिनै मान्दैन है, के गाह्रो छ भने के सजिलो पनि छ होइन।
जे होस् कैलालीमा चाहिँ नागरिकता लिनलाई त्यति गाह्रो अप्ठ्यारो छैन,
त्यस्तो गाह्रो चाहिँ छैन। अन्य भन्यो भने एकचोटि लिइसक्यो व्यक्तिलाई त दिने कुरा पनि आएन होइन, तर पहिलो पटक नागरिकता लिँदैछ भने कैलालीमा चाहिँ दिन्छ।
जस्तै विवेकजी होइन, यो जुन समलिङ्गी तथा तेस्रो लिङ्गी जुन अधिकार प्राप्तिको जुन अभियान छ होइन, यो चाहिँ लामो समयदेखि चलिरहेको निरन्तर चलिरहेको अवस्था छैन र केही भए पनि उपलब्धि प्राप्त भइसकेको अवस्था छैन, तर पनि जुन आगामी दिन छ नि त्यसमा के क्रियाकलाप अथवा कार्य गर्न बाँकी छ जस्तो लाग्छ तपाईँको विचार?
तर मलाई लाग्छ जुन हामी 2001 2017 हामी पुगिसक्यौँ, 17 वर्षमा चाहिँ हामी हिँडिरहेको छौँ जुन निलिरा समाजले हाम्रो कार्यक्रमले निरन्तरता दिइरहेको छ। तर पनि अझै पनि हामीहरूले चाहिँ एकै निलिरा समाजले मात्र हाम्रा अधिकारहरूको चाहिँ एडभोकेट गरेर भएन, एकै मैले मात्र एडभोकेट गरेर भएन है, हामीसँग अरू व्यक्तिहरू पनि छन्, उहाँ समाजले पनि हाम्रा अधिकारहरूलाई चाहिँ केही उठान गरिदिनु पर्यो, अनि सरकार राज्यका हरेक निकायहरूले पनि हाम्रा अधिकारहरू चाहिँ केही उठानहरू गरिदिनु पर्यो मलाई जस्तो लाग्छ। त्यसै अनुसार हामीले जति पनि पोस्टहरू छ जस्तै राजनीतिज्ञहरूले चाहिँ हाम्रा अधिकारहरूलाई चाहिँ उठान गरिदिनु पर्यो अथवा हामीले त्यहाँ पार्टिसिपेन्ट गरिदिनु पर्यो। शिक्षाको क्षेत्रमा गर्दाखेरि हामीले त्यहाँ पनि पार्टिसिपेन्ट गर्नु पर्यो, हाम्रो पहुँचको बारेमा चाहिँ बुझ्नु पर्यो के कहाँ पहुँच छ होइन, को व्यक्ति कसरी पछाडि परिराखेको छ जस्ता कुराहरूले चाहिँ एक नम्बरमा त्यो मनन गर्नु पर्यो जस्तो मलाई लाग्छ। र हाम्रो अनि हामीहरूको अधिकार अथवा हामीहरूको इस्युलाई चाहिँ राज्यले चाहिँ एकदम एक नम्बरमा चाहिँ राख्नु पर्यो जस्तो मलाई लाग्छ, किनभने हाम्रो कुनै ठाउँमा पनि पहुँच छैन है। त्यो भएर चाहिँ अझै हामीले धेरै थुप्रै किसिमका चाहिँ कामहरू गर्न बाँकी छ र हामी एउटालङ्गी अल्पसंख्यक समुदायले पनि एकदम निरन्तरता चाहिँ काम गरिराख्नु पर्यो। डेलिगेसन जस्ता मिडिया चाहिँ होइन, इन्फर्मेसन सेयरिङ प्रोग्रामहरू जस्ता थुप्रै कार्यक्रमहरू चाहिँ गरिराख्नु पर्यो र हामीले चाहिँ कहिले पनि, अनि अर्को कुरा हामीले चाहिँ हामीले काम गर्दाखेरि अरू सङ्घ संस्थाहरूसँग कोअर्डिनेसन गरेर चाहिँ हामी कसरी चाहिँ अलिकता स्ट्रङ हुन्छु जस्ता कुराहरूलाई पनि ख्याल गरेर चाहिँ अगाडि बढ्नु पर्यो जस्तो मलाई लाग्छ।
जस्तै विवेकजी होइन, यो कार्यक्रम पहिचान सुनेर जुन बस्नुभएका जुन आम श्रोताहरू हुनुहुन्छ अथवा समलिङ्गी तेस्रो लिङ्गी साथीहरू नै हुनुहुन्छ होइन, उहाँहरूलाई के सल्लाह अथवा के सन्देश दिन चाहनुहुन्छ?
म जुन अहिले जुन हाम्रो यो जुन एउटा मेरो इन्टरभ्यू भनौँ होइन, सुनेर बस्नुभएका समलिङ्गी तेस्रो लिङ्गीहरू या अरू समुदायका व्यक्तिहरू या अहिले चाहिँ स्थानीय स्तरमा चुनाव भइरहेको अवस्था छ होइन, प्रचार प्रसार गृह चलिरहेको छ, तर तपाईँहरूले हामीलाई नबिर्सिनुहोस् होइन, हामी पनि तपाईँकै छोराछोरी हो, तपाईँकै सन्तान हो होइन, हामी पनि जन्मिरहेको छु र एउटै तथा लैङ्गिक अल्पसंख्यक जुन एलजिबिटीआईहरूलाई पनि तपाईँहरू सम्झने गर्नुहोस् र लिएर आउनुहोस् तपाईँको के अरे मासमा होइन भन्न चाहन्छु। र चाहिँ ती जुन एउटा एलजिबिटीहरू समुदायले चाहिँ म के भन्न चाहन्छु भने अब लुकेर बस्ने अवस्था छैन है, हामी धेरै अगाडि पुगिसकेको छु र हामीले चाहिँ केही मार्गमा हामी चाहिँ उभिसकेको छु, हामी केही स्ट्रङ भइसकेको अवस्था छ। तपाईँहरू चाहिँ लुकेर अब चाहिँ डर मानेर चाहिँ नबस्नुहोस् होइन, तपाईँहरू पनि आउनुहोस् हातेमालो गरौँ सँगै जाम भन्न चाहन्छु। अनि अर्को कुरा, जुन समाजमा हामीहरू जस्ता अधिकारको क्षेत्रमा काम गर्ने जति पनि जो साथीभाइ अथवा दिदीबहिनी दाजुभाइ हुनुहुन्छ या सङ्घ संस्था चाहिँ हुनुहुन्छ र उहाँहरूलाई पनि हामीलाई पनि सम्झनुहोस् के होइन, हामीहरूसँग कोअर्डिनेसन गरेर तपाईँहरूको साथको चाहिँ हामी एकदम के अरे अपेक्षामा छु होइन, तपाईँहरू साथको चाहिँ हामीले एकदम आशा गरेको छु र हाम्रो आवाजहरू पनि तपाईँहरूले चाहिँ उठान गरिदिनुहोस् होइन, हाम्रा पीडा मर्कालाई पनि हजुरहरूले बुझिदिनुहोस् र हामीले चाहिँ केही न्याय चाहिँ पाउनु दिलाइदिनुहोस् भन्न चाहिँ चाहन्छु।
हामी सबै भिन्न, हामी सबै समान, यो हो कार्यक्रम पहिचान। कार्यक्रम पहिचानको आजको अङ्कमा हामीले सर्वसाधारण नागरिकले समलिङ्गी तेस्रो लिङ्गलाई कसरी हेरिरहेका छन् भन्ने विषयमा एकजना स्थानीयसँग गरिएको कुराकानी र तेस्रो लिङ्गी अधिकार कर्मी विवेक सिंहसँग गरिएको कुराकानी सुन्यौँ। कार्यक्रम पहिचानको आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? तपाईँको पैसा नपर्ने टेलिफोन नम्बर 1660-2140 सुझाव सल्लाह टिपाउन सक्नुहुन्छ भने पहिचान media@gmail.com लेखेर पनि पठाउन सक्नुहुन्छ। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको गतिविधि समितिको अनलाइन पहिचान.com अङ्ग्रेजी र नेपाली दुवै संस्करणमा सञ्चालित छ। तपाईँले चाहेको समयमा लग इन गरेर पढ्न र हेर्न सक्नुहुन्छ। कार्यक्रम पहिचानको लागि छुट्याइएको आजको समय सक्ने लागेको छ। भोलि फेरि हामी यही समयमा आउने नै छौँ। त्यतिनीलसम्मका लागि पहिचान सहकर्मी अमिका दाहाल र राज चौधरीसँगै म नरेश स्मयाल पनि आएका चाहन्छु।
माया हात मरुमल हल्लाउँदै माया।